الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور انفسنا ومن سيئات اعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له واشهد ان لا اله الا الله وحده لا شريك له واشهد ان سيدنا وسندنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى اله واصحابه وبارك وسلم تسليما كثيرا. اما بعد، حضرت حکیم ابن صدق اللہ تعالیٰ سرم فرماتے ہیں کہ چند بار روایت میں دیکھا ہے، کتاب کا نام یاد نہیں. ان ابا بکر لفظ ملکم بکثرت قیام و قلا لیکن جمع بقر کو قلم او کما قال، یعنی حضرت ابو بکر رضی اللہ تعالیٰ عنہ کی بزرگی صحابہ کرام رضی اللہ تعالیٰ عنہ اجمعین پر اس وجہ سے نہیں ہوئی کہ وہ اوروں سے زیادہ نماز روزہ کرتے تھے، لیکن اس چیز کی وجہ سے جو ان سے قلب میں القا کی گئی تھی. بزرگی زیادہ نسلوں کی وجہ سے نہیں، بلکہ وہ خاص مناسبت ہے جس کو حقیقت شناس اور اہل نظر پہچانتے ہیں اور طالب علامات سے معلوم کرتے ہیں. ان میں سے ایک یہ ہے کہ بزرگ کی فضلت میں یہ اثر ہوتا ہے کہ دین کی رغبت، معاصی سے نفرت، دنیا سے زہد اور آخرت کی رغبت پیدا ہو جاتی ہے، اور دین کی سمجھ، دینی علم اور اس میں خاص اثر پیدا ہو جاتا ہے. اسی طرح اجتہاد ایک کیفیت ہے جس کا ادراک ذوق سے ہوتا ہے. امام اعظم رحمۃ اللہ علیہ کی حمد کرنا کہ ہم بھی مجتہد ہیں محض دعویٰ ہے. حضرت والا نے کسی کتاب کے حوالے سے یہ بات ارشاد فرمائی ہے کہ حضرت صدیق اکبر رضی اللہ تعالیٰ عنہ کو جو دوسرے صحابہ کرام رضی اللہ تعالیٰ عنہم پر فضیلت حاصل ہوئی اور اس بات پر تمام اہل سنت کا اجماع ہے کہ حضرت صدیق اکبر رضی اللہ تعالیٰ عنہ تمام صحابہ کرام میں سب سے بڑے، سب سے زیادہ فضیلت رکھتے ہیں. تو یہ فضیلت جو حاصل ہوئی حضرت صدیق اکبر رضی اللہ تعالیٰ عنہ کو، وہ اس وجہ سے نہیں ہوئی کہ وہ دوسرے صحابہ کرام کے مقابلے میں نماز روزہ نوافل وغیرہ زیادہ پڑھتے تھے، کیونکہ بعض روایات سے معلوم ہوتا ہے کہ دوسرے باپ صحابہ کرام رضی اللہ تعالیٰ عنہ وہ نماز، نفلی نمازیں بہت زیادہ پڑھا کرتے تھے. حضرت صدیق اکبر رضی اللہ تعالیٰ عنہ کے بارے میں یہ بات مروی نہیں ہے. بعض حضرات صحابہ ساری ساری رات عبادت کرتے تھے، بعض جو ہیں وہ انہوں نے نوافل کی خاص مقدار مقرر کی ہوئی تھی اور اس کو ضرور پورا کرتے تھے. حضرت صدیق اکبر رضی اللہ تعالیٰ عنہ سے بے شک مروی ہے کہ مثلاً جو معروف نمازیں ہیں نوافل کی، تہجد وغیرہ، वो पढ़ते थे, लेकिन उतनी कसरत जो बात दूसरे साहब इकराम के बारे में मरवी है वो हजरत सिद्दीक अकबर के बारे में मरवी नहीं। तो इसलिए फरमाया कि ये फजीलत नमाज रोजे की कसरत की वजह से नहीं है, बल्कि इमाम वकारा की फलती है, आपके कलब मुबारक में जो बात अल्लाह तबारक व तआला की तरफ से इल्का की गई थी उसकी वजह से। वो क्या चीज थी जो कि कल पर इल्का फरमाई गई थी, उसकी तफसीर इस मकूले में नहीं की गई, लेकिन बज़ाहिर वो मालूम होता है अल्लाह सुब्हानहु व तआला कि वो दरहकीकत वो चीज जो कल पर इल्का फरमाई गई थी वो थी जिक्र कल्बी, यानी कल्ब से हर वक्त दिल का अल्लाह जल्ला जलालहू की तरफ मुतवज्जह रहना किसी न किसी शक्ल में। जो बज़ाहिर देखने वाले को वो आदमी इबादत करता नजर नहीं आता, देखने वाले को नफिर पढ़ता नजर नहीं आएगा, तिलावत करता हुआ नजर नहीं आएगा, जबान हल्की नजर नहीं आएगी, लेकिन दिल अल्लाह जल्ला जलालहू की तरफ मुतवज्जह है कि हर वक्त अल्लाह तबारक व तआला का जिक्र है, फिक्र है, दुआएं हैं, अल्लाह ताला की नियमतों पर शुक्र है, अल्लाह तबारक व तआला की से इल्तिजाएं हैं, दिल उसमें लगा हुआ है। तो अगर से देखने वाले को नजर, अगर कोई आदमी नफले पढ़ रहा हो तो देखने वाले को नजर आएगा कि नफले पढ़ रहा है, कोई तिलावत कर रहा होगा तो देखने वाले को नजर आएगा तिलावत कर रहा है, कोई तस्बीह हाथ में लिए हुए जिक्र कर रहा होगा तो नजर आएगा कि जिक्र कर रहा है, लेकिन उस अल्लाह के बंदे की हालत यह है कि हर वक्त वो जिक्र ही में, कोई लम्हा उसका जिक्र से खाली नहीं, हर वक्त मुतवज्जह इल्लल्लाह है और वो तवज्जो इल्लल्लाह से किसी वक्त जहन दिल उसका फारिग नहीं होता। और यही वो चीज है कि जिसको नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने दुआ मांगी है कि ये दुआ फरमाई कि अल्लाहुम्मा जाल वसाबिसा कल्बी खशियता का जिक्र, कि अल्लाह मेरे कल्ब के वसवसों को बना दीजिए कि वो आपके खशियत वाले हों और आपके जिक्र वाले हों। यानी ख्यालात तो हर वक्त इंसान को कुछ ना कुछ आते ही रहते हैं, किसी वक्त भी इंसान का जहन ख्यालात से खाली नहीं होता, तो अल्लाह मेरे इन ख्यालात का रुख बदल दीजिए और रुख बदल कर अपनी खैसियत और अपने जिक्र का आदि बना दीजिए कि जब भी जहन कुछ सोच रहा हो तो वो अल्लाह तबारक व तआला के बारे में सोच रहा हो, अल्लाह तबारक व तआला से कोई फरियाद कर रहा हो, कोई मुनाजात कर रहा हो, कोई उसका जिक्र कर रहा हो, कोई फिक्र कर रहा हो। तो बज़ाहिर ये बात है जो मकसूद है कि इमाम वक़ार के कल्ब दिल में उसके वो अल्लाह तबारक व तआला की याद बसी हुई है और हर वक्त में अल्लाह तबारक व तआला के ध्यान में रहता है, अल्लाह तबारक व तआला का जिक्र करता रहता है। एक और सहाबी के बारे में हदीस हजरत ने अपने अखबार में नकल की है मुस्नद अहमद के हवाले से कि एक सहाबी थे, उन्होंने एक दूसरे को देखा, वो भी एक सहाबी का गुजर एक मजमे पर हुआ, तो मजमे में से एक सहाबी ने उनको देखकर कहा कि इन्नी लउब्गिज़ु हाज़ा, एक साहब सहाबी गुजर रहे थे और वहां पर कुछ और लोगों का मजमा बैठा हुआ था, तो उस मजमे में से किसी शख्स ने इन गुजरते हुए सहाबी के बारे में ये कहा कि इन्नी लउब्गिज़ु हाज़ा, मुझे ये साहब अच्छे नहीं लगते, अच्छे नहीं लगते मुझे, मैं इनको बुरा समझता हूँ, सामने से कह दिया। तो किसी ने उनको बता दिया कि आपके बारे में ये साहब क्यों कह रहे थे कि मुझे ये अच्छे नहीं लगते, मुझे कुछ नफरत मालूम है। تو انہوں نے رسول کریم صلی اللہ علیہ وسلم سے جا کر شکایت کی کہ فلاں صاحب میرے بارے میں یہ کہہ رہے ہیں تو مجھے ان سے نفرت ہے کہ مجھے اچھے نہیں لگتے. تو نبی کریم صلی اللہ علیہ وسلم کہنے والے صاحب کو بلایا اور ان سے پوچھا کہ تم ان سے کیوں بغض رکھتے ہو اور کیا وجہ ہے کہ تم اچھے نہیں لگتے یا تم ان کو ناپسند کرتے ہو. تو انہوں نے جواب دیا کہ یا رسول اللہ یہ صاحب رابطے سے زیادہ نہ ایک نماز پڑھتے ہیں نہ روزہ رکھتے ہیں نہ خیرات کرتے ہیں. یہ رابطے سے مراد یہ کہ جو فرض نمازیں ہیں وہ تو پڑھ لیتے ہیں, جو فرض روزے ہیں وہ رکھ لیتے ہیں, جو فرض زکات ہے وہ ادا کر دیں گے, لیکن کوئی نفلی عبادت نہیں کرتے. رابطے سے زیادہ نہ نماز پڑھتے ہیں نہ روزہ رکھتے ہیں نہ خیرات دیتے ہیں. یہ کیسے مسلمان ہیں جو ضابطے سے زیادہ کچھ بھی نہیں کرتے؟ یعنی فرائض جو ہیں وہ تو بے شک اللہ تعالیٰ کے حکم ہے, وہ تو بجا لانا ہی ہے, لیکن جس شخص کو اللہ تبارک و تعالیٰ سے محبت ہو تو معاملہ صرف وہ ضابطے قانون کا نہیں رکھتا, وہ اللہ تعالیٰ کی محبت کی وجہ سے نفلی عبادتوں کو کبھی اہتمام کرتا ہے. اور جیسا کہ بزرگوں نے فرمایا کہ فرائض اللہ تبارک و تعالیٰ کی عظمت کا حق ہے اور نوافل باری تعالیٰ سے محبت کا حق ہے. باری تعالیٰ کی عظمت کا تقاضا یہ ہے کہ جو چیز آپ نے فرض کر دی ہمارے ذمہ واجب ادا کرنی ہے, لیکن باری تعالیٰ سے محبت کا حق یہ ہے کہ کچھ نفلی عبادات بھی کریں. تو حضور اکرم صلی اللہ علیہ وسلم نے ان سے پوچھا کہ بھائی یہ تمہارے بارے میں یہ بات کہہ رہے ہیں تو کیا بات؟ تو انہوں نے کہا کہ یا رسول اللہ ان سے پوچھئے کہ جو کام میں کرتا ہوں کیا اس میں کچھ نقص رہ جاتا ہے یا وہ اسے کامل طور پر ادا کرتا ہوں, یعنی جو فرائض بھی ادا کرتا ہوں تو کیا اس میں کوئی کمی رہ جاتی ہے, کوئی نقص رہتا ہے یا مکمل طور پر ادا کرتا ہوں؟ تو دوسرے صحابی نے کہا کہ نقص تو کچھ نہیں رہتا لیکن بس فرائض رکھتے ہیں, فرائض ادا کرتے ہیں. تو اس پر رسول کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ پھر ان سے بغض نہ کرو, ان سے ان کو برا نہ سمجھو, ان سے محبت کرو. یہ اللہ اور اللہ کے رسول صلی اللہ علیہ وسلم سے محبت کرو. تو یہ حدیث آئی ہے ان صحابی کے بارے میں. دیکھنے والے کو نظر یہ آ رہا تھا کہ وہ نفلی عبادت کچھ نہیں کرتے لیکن حقیقت میں فرماتے ہیں یہ اللہ اور اس کے رسول سے محبت رکھتے ہیں, ان کا دل اللہ تبارک و تعالیٰ کی طرف اللہ کے رسول صلی اللہ علیہ وسلم کی طرف متوجہ ہے. تو اس واسطے اگر کسی کو دیکھو کہ زیادہ نوافل نہیں کرتا تو یہ نہ سمجھو کہ یہ اللہ تعالیٰ سے اس کا کوئی تعلق نہیں ہے. ہر ایک شخص کا معاملہ اللہ تبارک و تعالیٰ کے ساتھ الگ ہے. تم کسی کی ظاہری حالت کو دیکھ کر اس پر کوئی حکم نہیں لگا سکتے کہ یہ اللہ تبارک و تعالیٰ سے قریب ہے یا دور ہے. میں ظاہری حالت کو دیکھ کر ایک شخص ہے نفلے بہت پڑ رہا ہے لیکن اللہ بچائے ریاداری کر رہا ہے, تمہیں کیا پتا؟ ایک شخص ہے جو نفلے زیادہ نہیں پڑتا لیکن اس کا دل اللہ تبارک و تعالیٰ کی محبت سے اللہ تبارک و تعالیٰ کے ذکر سے معمور ہے, چلتے پھرتے اٹھتے بیٹھتے ہر حال میں وہ اللہ تبارک و تعالیٰ کے ساتھ تعلق جوڑے ہوئے ہیں. تو اس لیے کسی کی ظاہری حالت کو دیکھ کر کوئی حکم لگا دینا کہ اس کا اللہ تعالیٰ سے تعلق ہے یا نہیں ہے اور کس درجے کا ہے, یہ بڑی خطرناک بات ہے. تو حضرت اسی سے جو میں نے ابھی آپ کو واقعہ سنایا حضرت کی زبانی, اسی کی سے ایک خوبیہ کرام کا ایک فرقہ نکلا, فرقہ کہلاتا ہے فرقہ ملامتیہ, ملامتیہ. اور اس حدیث سے اس کی اثر نکالی گئی ہے. فرقہ ملامتیہ اس فرقے کو کہتے ہیں, صوفیہ کرام کے اس فرقے کو, کہ جو ظاہری عبادات کرتا ہوا نظر نہیں آتا اور یعنی فرائض تو ادا کرتا ہے, فرائض واجبات, لیکن وہ زیادہ چلے کھینچ رہا ہے یا وظیفے پڑھ رہا ہے یا نفلے پڑھ رہا ہے یا تسبیح زیادہ پڑھ رہا ہے یہ نہیں کرتا, بلکہ اپنے اگر کوئی نفلی عبادت کرتا بھی ہے تو اس کے اخفا کا استعمال کرتا ہے, چھپانا, کہ کہیں ایسا نہ ہو کہ دوسرے لوگوں کو اطلاع ہو تو کہیں کیا کاری میں پڑ جاؤں, اس کا اہتمام کرتا ہے. اس کو کہتے ہیں فرقہ ملامتی ہے. اصل ملامتی فرقے کا مطلب یہ ہے کہ وہ فرائض واجبات پر اتباع کرتا ہے, نفلی عبادتیں کچھ زیادہ نہیں کرتا یا کم از کم کرتا ہوا نظر نہیں آتا, لیکن اللہ تعالیٰ کے ساتھ تعلق اس کا ہے تو اس کو ملامت لیا جائے. بعد میں جاہل صوفیوں نے بگاڑ کر ملامتی کا گزوری مطلب نکال لیا. جاہل صوفیوں نے اس کا مطلب یہ نکال لیا کہ وہ لوگ کہ جو خلاف شرع امور کا ارتکاب کرتے ہیں, خلاف شرع امور کا ارتکاب کرتے ہیں اور کہتے ہیں ہم تو ملامتی ہیں, یعنی یہ خلاف شرع امور اس لیے کر رہے ہیں تاکہ لوگ ہمیں نیک نہ سمجھیں اور ہم ریاکار نہ بنے, اس لیے ہم یہ حرکتیں کر رہے ہیں. یہ بہت سارے آپ کو سنا ہو شاید کہ بہت سے لوگ پیر بنے بیٹھے ہیں اور بھنگ پی رہے ہیں یا نشہ آور چیزیں استعمال کر رہے ہیں, تو کوئی پوچھے بھائی یہ تو حرام ہے شریعت میں, تم کیسے پیر ہو کہ یہ بھنگ بھی پی رہے ہو, چرس بھی پی رہے ہو, نشہ آور چیزیں استعمال کر رہے ہو اور پھر بھی اپنے آپ کو ایک شیخ اور مقتدی بنائے ہوئے ہو؟ تو بعض لوگ جواب میں کہہ دیتے ہیں کہ ہم تو ملامتی ہیں, ہم تو فرقہ ملامتی سے تعلق رکھتے ہیں. تو خوب سمجھے ملامتی کا اصل مطلب یہ نہیں تھا کہ خلاف شرع امر کا آدمی استقام کرے اس لیے تاکہ لوگ اس کو بزرگ نہ سمجھے, یہاں تو الٹا ہی معاملہ ہے, تو اس واسطے سلامت ایسے ہو رہے. لیکن ملامتی کا اصل مطلب یہ تھا کہ دوسرے لوگ اس کو دیکھ کر یہ ملامت کریں کہ یہ نوافل نہیں پڑھتا, یہ نفلی عبادتیں نہیں کرتا, اور وہ بابا کا کرتا ہے, چھپ کر کرتا ہے یا زیادہ نہیں کرتا, لیکن اس کا قلب اللہ تبارک و تعالیٰ کی طرف متوجہ ہے, تو اس وجہ سے اس کو لوگ جو ہیں وہ بعض اوقات ملامت کرتے ہیں. جیسے اس واقعے سے میرا آپ نے دیکھا کہ ملامت کی, لیکن حقیقت میں وہ اللہ تبارک و تعالیٰ سے دل لگا ہوا تھا. نبی کریم صلی اللہ علیہ وسلم نے گواہی دے دی ان کے بارے میں کہ یہ اللہ اور اللہ کے رسول صلی اللہ علیہ وسلم سے محبت کرتے ہیں, لہذا ان سے بغض نہ کرو, اس کو برا مت سمجھو. بہرحال یہ بات ہو یا حضرت صدیق اکبر رضی اللہ عنہ کے بارے میں جو حضرت نے بات ارشاد فرمائی وہ ہو, یہ دونوں کا حاصل یہ ہے کہ اگر کسی اللہ کے بندے کا دل لگ جائے اللہ تبارک و تعالیٰ کے ساتھ, اس طرح دل لگ جائے کہ ہر وقت وہ کچھ نہ کچھ اللہ تبارک و تعالیٰ سے جڑا ہوا ہو, ذکر سے, فکر سے, خیال سے, دعا سے, استغفار سے, شکر سے, صبر سے, تو مقصود حاصل. اور اسی کو کہتے ہیں طریق القلندر, قلندر کا قلندرانہ کہنا, اس کو بھی مطلب غلط غلط لوگوں نے نکال لیا ہے. قلندر سے قلندر کا مطلب پتہ نہیں کیا سمجھ لیا ہے کہ مجذوب قسم کا دیوانہ, وہ ایسے ہی لنگوٹی باندھ کے پھرتا رہے, تو اس قسم کے آدمی کو قلندر کہہ دیتے ہیں. لیکن جو صوفیاء کرام کے یہاں قلندر کا مطلب ہوتا ہے کہ وہ شخص کہ جو بظاہر کوئی نفلی عبادتیں بہت کثرت سے کرتا ہوا نظر نہیں آتا, لیکن اپنے دل سے وہ اللہ تبارک و تعالیٰ کی طرف متوجہ ہے, اس کو قلندر کہتے ہیں. تو یہ ایک مشہور شعر ہے اور حضرت والا حضرت قبل محمد صلی اللہ تعالیٰ صدر کا ایک واز بھی ہے اس کے اوپر, طریق القلندر کے نام سے حضرت قبل محمد کا ایک واز ہے. اور اتفاق سے حضرت نے یہ ایک بزرگ گزرے ہیں حضرت بو علی شاہ قلندر رحمۃ اللہ علیہ, उनके यहाँ उनके मजार के पास एक मतलब हजरत तशरीफ ले गए थे, तो उस वक्त लोगों ने कहा कुछ वाज फरमाए, तो हजरत वाज कहा, और इतफाक से वाज कहते के अंदर हजरत वाला जब तशरीफ लाए तो इतफाक से कुछ हजरत के मामूल के खिलाफ कुछ वाज भी बिखरे हुए थे और कुछ अजीब थी जो बखरा के मामूल है थी वो है थी, और उसके बाद से वो वाज कहा था जो बाद में तरीकुल कलंदर के नाम से छाए हुए, तो उसमें वो सारा वाज एक शेर पर है, एक फारसी शेर। फारसी शेर यह है कि सलामा रहे कलंदर सजदर बमन नुमाई के दराज की दूर दीदम रहो रस्ते पास खाई। सलामा रहे कलंदर सजदर बमन नुमाई के दराज की दूर दीदम रहो रस्ते पास खाई। ये कोई शख्स है जो अपने शेख से अपने पीर से ये खिताब कर रहा है कि मुझे तो कोई कलंदराना रास्ता दिखा दो, कोई कलंदर का रास्ता दिखा दो कि जिस पर मैं चलकर मंजिल तक पहुंच जाऊं, कि दराज दूर दीदम रहो रस्म पारसाई, कि जो पारसाई के उनके जो तरीके हैं वो मुझे बड़े लंबे चौड़े नजर आते हैं, उनसे मेरा दिल घबराता है, उस पर चलना मुझे मुश्किल होता है, तो मुझे कोई कलंदराना तरीक बता दो अल्लाह ताला तक पहुंच जाता हूँ। ये शेर है, किसी ने कहा है कि हजरत ने, तो हजरत को शेर की तशरीह की है उसने, और अहले इल्म को चाहिए तो वाज बहुत अहतमाम के साथ पढ़े, बड़े ही बड़ा ही अजीब वाज है और बड़े ही कारामद मजामीन है और इस्लाह के लिए बेहतरीन है। तो खुलासा उसका यह है कि ये जो कह रहा है ना, तो मैंने पारसाई के तरीकों को बड़ा लंबा पाया है और मुझे उसके बजाय तो कलंदर वाला रास्ता बता दो, तो इसका गलत मतलब भी लिया जा सकता है और सही मतलब भी लिया जा सकता है। गलत मतलब ये कि बाद लोगों ने अल्लाह ताला तक पहुंचने के लिए शॉर्टकट तजवीज कर दिए, ये शॉर्टकट है जो मुख्तसर रास्ता अल्लाह तक पहुंचने का, वो शॉर्टकट ऐसे हैं कि उसमें न फराइज का ख्याल, न वाजिबात का ख्याल, न सुन्नतों के इत्तिबा की फिक्र, न गुनाहों से बचने का एहतमाम, कुछ मुराकबे, कुछ मुहासबे, कुछ वो औज़ाइर और आज ये मुकर्रर कर लिए और बस समझा के कार्य हो गया। अब हमें ना फराइज वाजिबात के तमाम की जरूरत है, न इत्तिबाए सुन्नत के तमाम की जरूरत है, न गुनाहों से बचने की जरूरत है, बल्कि जिस तरह बस चंद बातें हैं वो हो गई, और उसमें भी बाद लोगों ने यूँ किया कि उसमें कुछ मुनकशिफ होने लगा, कोई चीजें नजर आने लगी, कोई रंग नजर आने लगे, कोई रोशनी नजर आ गई, कोई टेस्ट हो गया, तो सुभान अल्लाह उस पर मतलब ये तो वो पहुंच गए बराह रात अल्लाह तक, और उसके बाद फिर शरीयत के काम की पाबंदी की कोई जरूरत ही नहीं रही। अलहमदिल्लाह सरासर गुमराही, सरासर गुमराही, ऐसा कोई शॉर्टकट शरीयत में नहीं है कि उसको प्यार करके नमाजें जो है वो माफ हो जाए, या उसको प्यार करके रोजे माफ हो जाए, या फराइज वाजिबात इंसान के जिम्मे से साबित हो जाए, या गुनाहों की हुरमत मिट जाए, ऐसा कोई शॉर्टकट शरीयत में नहीं है। हज़रत शेख अब्दुल वहाब शारानी रहमतुल्लाह अलैह ने एक वाक्य लिखा है, हज़रत शेख अब्दुल क़ादिर जिलानी रहमतुल्लाह अलैह, हज़रत शेख अब्दुल क़ादिर जिलानी रहमतुल्लाह अलैह को एक मरतबा शायद तहज्जुद की नमाज में या किसी नमाज में पढ़ने के बाद एकदम से नूर चमका आंखों के सामने, जबरदस्त नूर, और उसमें से आवाज आई कि अब्दुल क़ादिर तूने हमारी इबादत का हक अदा कर दिया, तूने हमारी इबादत का हक अदा कर दिया, अब तुझे इनाम हम ये देते हैं कि अब न तेरे दिन में नमाज पढ़ रहे, न रोजा पढ़ रहे, न कोई इबादत पढ़ रहे, तो अब تیری عبادت کا انعام جو ہے, تیری عبادت جو نے جو حق عبادت کا ادا کیا اس کا انعام یہ ہے کہ کچھ فرض میرا ہے, اب جیسا چاہے تو زندگی گزارے. دور کا بنگلہ ہے اس میں سے آواز آئے, تو اس سے ہم لوگ آدھے جانے اپنے جواب میں کہا جا مضبوط مجھے بہتاتا ہے. نبی کریم صلی اللہ علیہ وسلم نے تو فرمایا کہ ماں عبدنا کا حق کا عبادت, ہم آپ کی عبادت کا حق ادا نہیں کر پائے, اور تو کہتا ہے کہ میں نے حق ادا کر دیا. اور حضور اقدس صلی اللہ علیہ وسلم سے انبیاء کرام سے صحابہ کرام سے تو نمازیں معاف نہیں ہوئی اور مجھ سے معاف ہو گئی, دور ہو جا میں یہ کہہ کر اس کو جھٹک دیا. تھوڑی دیر کے بعد پھر دوسرا نور ظاہر ہوا, دوسرا نور سمجھا, اور اس میں سے آواز آئی کہ عبد القادر آج تیرے علم نے مجھ تجھے بچا لیا, آج تیرے علم نے تجھے بچا لیا, ورنہ یہ وہ داؤ ہے جس کے ذریعے میں نے بڑے بڑوں کو گمراہ کر دیا, تیرے علم نے بچا لیا. حضرت نے فرمایا جواب میں کہ مضبوط دوبارہ مجھے بہکاتا ہے, میرے علم نے نہیں میرے اللہ کے فضل نے بچایا, میرے علم نے نہیں میرے اللہ کے فضل نے بچایا. یہ کہتا ہے اللہ بتائے بڑے لوگوں کے جہان بھی بڑے سخت ہوتے ہیں. تو حقیقت میں یہ جو فضول باتیں جاہل صوفیوں نے مشہور کتک کی ہیں کہ یوں کر لو تو اس کو یہ شارٹ کٹ ہے اور اس کے ذریعے فرائض واجبات اور سجدے کے احکام ختم ہو جاتے ہیں, یہ سب جہالت ہے, گمراہی ہے, ضلالت ہے. لیکن یہ مطلب نہیں ہے اس کا کہنے والے کا کہ میں وہ پارسائی کا راستہ جو ہے مجھے بہت دور نظر آ رہا ہے تو مجھے ایسا راستہ بتا دو کہ اس پارسائی کے راستے سے ہم کیوں میں کوئی اور راستہ اختیار کر رہے ہیں, یہ نہیں. بلکہ حضرت فرماتے ہیں کہ اس کا مطلب یہ ہے کہ ایک طریقہ تو اللہ تبارک و تعالیٰ تک پہنچنے کا اور اپنی اصلاح کرنے کا یہ تھا جو پچھلے حضرات صوفیہ کرام میں اختیار کیا جاتا تھا کہ لمبے چوڑے مجاہدات کرائے جاتے تھے, چلے کھینچے جاتے تھے, مجاہدات کرائے جاتے تھے. مجاہدات کے ذریعے پھر انسان کے نفس کی کا تنقیہ ہوتا تھا, اس کو تفسیر ہوتی تھی, اور اس کے بعد پھر وہ تزکیہ حاصل ہوتا تھا, اخلاق درست ہوتے تھے, اعمال درست ہوتے تھے. ایک طریقہ وہ تھا, وہ لمبا چوڑا طریقہ ہوتا تھا چلے کھینچنے کا, اور خدا نے کیا کیا اس کے اندر وظیفے اوراد وغیرہ بتائے جاتے تھے, اور بہت وظیفے اوراد بھی نہیں, بس اور کوئی کام نہیں, کسی خدمت کے اوپر لگا دیا, اسی خدمت پر لگے ہوئے ہیں کافی دنوں تک. تو اس قسم کا جو وہ راستہ ہے وہ ذرا لمبا ہے. تو کہنے والا یہاں پر یہ کہہ رہا ہے کہ مجھے قلندر کا طریق بتا دو. قلندر کا طریق کیا ہے؟ وہ جس کا ذکر یہاں ہو رہا ہے. قلندر کا طریق یہ ہے کہ لمبی چوڑے نوافل نہیں, بہت زیادہ کثرت سے عبادتیں نہیں بظاہر دیکھنے میں, لیکن قلب کا رخ جو ہے وہ اللہ تبارک و تعالیٰ کی طرف کرا ہے, دل کا رخ اللہ تبارک و تعالیٰ کی طرف کرا ہے. کیا مانا؟ کہ ہر وقت اللہ تبارک و تعالیٰ سے کچھ راز و نیاز ہو رہا ہے, ہر وقت اللہ تبارک و تعالیٰ کے ساتھ دل جڑا ہوا ہے, تعلق قائم ہے. اور جو وہ طریق ہے جس کا ذکر میں بار بار کرتا رہتا ہوں اپنے شیخ حضرت عارف کی قدس اللہ تعالیٰ سر رہو کے حوالے سے, کہ حضرت فرماتے تھے کہ دیکھو بھائی چار کاموں کی عادت ڈال لو, عادت ڈال لو چار کاموں, کیونکہ انسان کے زندگی کے اندر تین ہی زمانے ہوتے ہیں, ایک ماضی ہوتا ہے, ایک حال ہوتا ہے, ایک استقبال ہوتا ہے, مستقبل ہوتا ہے, تین زمانے ہوتے ہیں نا. تو جب کبھی ماضی کا تصور آئے تو عادت ڈالو استقبال, अपने माजी का जब तस्वर आए तो माजी में हमने किस तरह जिंदगी गुजारी है, तो अक्सर बेहतर आदमी को अपने माजी के अंदर गलतियां नजर आती हैं, गुनाह नजर आते हैं। तो जब कभी उनका तस्वर आए तो आगे डालो इस्तगफार, माजी के ऊपर इस्तगफार। और हाल में जो वक्त गुजर रहा है वो दो हाल से खाली नहीं, या तो अच्छी हालत होगी या खुदा ना करे कोई ऐसी बात होगी जिस जो इंसान की तबीयत को नागवार होगी। अच्छी बात है, अच्छी हालत है, तंदुरुस्त हो, सेहतमंद हो, कोई तकलीफ नहीं है, रिज्क मैसर है, घर वाले आराम से हैं। जिस वालत जिस हालत में भी अच्छी हालत हो तो उस पर अल्लाह तबारक व तआला का शुक्र अदा करता है। और अगर खुदा ना करे कोई तकलीफ है, कोई परेशानी है, कोई रंज है, तो उस पर सब्र इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन और साथ ही दुआ अल्लाह तबारक व तआला से करवा, या अल्लाह ये परेशानी लाए कर अपने रहमत को दूर फरमा दी, या अल्लाह को दूर फरमा दी, या अल्लाह को दूर फरमा दी। कोई रंज है या अल्लाह इस रंज और सदमे को खत्म फरमा दी, इसके असबाब को दूर फरमा दी, ये रंज वर्जी से खत्म फरमा दी। अल्लाहुम्मा अज़हिब अन्निल हम्म वल हुज़्न, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम दुआ मांगते थे, या अल्लाह मेरे दिल से तशवीश और गम को दूर फरमा दी, अल्लाहुम्मा अज़हिब अन्निल हम्म वल हुज़्न। तो हाल में अगर अच्छी हालत है तो शुक्र, और बुरी हालत है कोई अलियाज़ु बिल्लाह तो सब्र और दुआ अल्लाह तबारक व तआला से कि या अल्लाह ये बुराई मुझसे दूर हो जाए। और मुस्तकबिल में का अगर ख्याल आए कि इंसान को तरह तरह के अंदेशे पैदा होते हैं, मुस्तकबिल में ये ना हो जाए, वो ना हो जाए, मुख्तलिफ किस्म के अंदेशे इंसान के दिल में पैदा होते रहते हैं, तो उसके ऊपर इस्तेआज़ा अल्लाह तबारक व तआला से पनाह मांगना, या अल्लाह मैं आपकी पनाह मांगता हूँ। हर इंसान को तो ये पेशाता रहता है अपनी जिंदगी के अंदर कि फला काम कर रहा हूँ कहीं उसका नतीजा खराब या निकल जाए, मेरी अब सेहत के अंदर फला खराबी न पैदा हो जाए, वगैरह वगैरह। तो जब कभी आइंदा का ख्याल आए तो उस पर इस्तेआज़ा अल्लाह तबारक व तआला से पनाह मांग, या अल्लाह मैं पनाह मांगता हूँ। ये चार अमल हो गए, इस्तग़फ़ार और शुक्र और सब्र और इस्तेआज़ा, ये चार अमल हैं। तो हजरत फरमाते हैं हमारे हजरत वाला, तकरीबन कोई हजरत की मजलिस इस तालीम और तरबियत से खाली नहीं होती थी, तकरीबन हर मजलिस में इसका तकरार फरमाते थे, इतना तकरार किया, इतना तकरार किया, इतना तकरार किया हर मजलिस में कि अपने सुनने वालों के दिलों में ये बात बिठा दी। और ये फरमाया करते थे कि देखो सूरह फातिहा जो है वो सारे कुरान का खुलासा है, सारे कुरान करीम का खुलासा है, इसी बात से कुरान करीम को शुरू किया गया सूरह फातिहा से, और उसी को हर नमाज में लाजिम कर दिया गया है सूरह फातिहा पढ़ना। तो हजरत फरमा देते हैं कि इस सारी सूरह फातिहा का खुलासा जो है, सारी सूरह फातिहा का खुलासा वो इया का नाबुद व इया का नस्ताईन, इया का नाबुद व इया का नस्ताईन। क्योंकि अगर देखो तो ये इया का नाबुद व इया का नस्ताईन का जो जुमला है सूरह फातिहा में बिल्कुल दरमियान में आया, तीन आयतें उस तरफ है और तीन आयतें उसके बाद है, सात आयतों की है सूरह फातिहा, उनमें से तीन आयतें इल्ला का नाबुद व इल्ला का नस्ताईन से पहले हैं और तीन आयतें इल्ला का नाबुद व इल्ला का नस्ताईन के बाद है जो बिल्कुल बीच में है। तो पहली तीन आयतों में अल्लाह तबारक व तआला की सिफत है, सिफात का बयान है, अल्हम्दुलिल्लाह रब्बिल आलमीन अर्रहमान अर्रहीम मालिक यौम الدین, तीन आयतें हैं, तीनों में अल्लाह तबारक व तआला की सिफात का बयान है और जुमला आकर मालिक यौम الدین पर पूरा होता है तरतीब नाही के अतबार से। کیونکہ الحمدللہ اللہ کی صفت رب العالمین اور مالک یوم الدین صفت موصوف مل کر پھر جو ہے وہ خبر بنتے ہیں الحمدللہ. تو پورا جملہ تین آیتوں پر مشتمل ایک جملہ ہے. بعد میں جو آ رہی ہیں تین آیتیں صراط الذین انعمت علیہم اہدنا الصراط المستقیم صراط الذین انعمت علیہم غیر المغضوب علیہم ولا الضالین. یہ تین آیتیں بھی ایک ہی جملہ ہے پورا. اور بیچ میں آیا اجاک نعبد و اجاک نستعین جو مرکز ہے اس کا, تو ایک بات رہا تھا وسط ہے اس کا. اور اس سے معلوم ہوا کہ ساری سورہ فاتحہ میں جو مرکز ہے جو خلاصہ ہے وہ اجاک نعبد و اجاک نستعین. اے اللہ ہم آپ کی عبادت کرتے ہیں, آپ ہی سے مدد چاہتے ہیں, یہ خلاصہ ہے. تو حضرت ہمارے فرمایا کرتے تھے کہ اس میں یہ سکھایا گیا ہے کہ اللہ تبارک و تعالیٰ سے مدد مانگنے کا اہتمام کرو, اور یہ چاروں اعمال جو ہیں استغفار وہ اللہ تعالیٰ سے معافی مانگنا ہے, شکر اللہ تبارک و تعالیٰ کی نعمتوں کا شکر ادا کرنا ہے, اور صبر یا دعا اللہ تعالیٰ سے اس تکلیف کو دور کرنے کی درخواست ہے, اور استعاذہ آئندہ تکلیفوں سے یا پریشانیوں سے محفوظ رہنے کے لیے اللہ تعالیٰ کی پناہ مانگنا ہے. تو جو بندہ ان چار اعمال کا عادی بن جائے وہ ایاک نعبد و ایاک نستعین کا عادی ہو گیا. تو اب اگر فرض کرو نوافل کی کثرت نہیں ہے لیکن ہر وقت دل اللہ تبارک و تعالیٰ کی طرف متوجہ ہے, کبھی کسی اثر سے کبھی کسی اثر سے اللہ تعالیٰ کی نعمت حاصل ہو رہی ہے, نعمتوں کا استعمال کر رہا ہے, نعمتوں پر شکر ادا کر رہا ہے, اللہ تبارک و تعالیٰ سے اپنی حاجتیں پیش کر رہا ہے, اس سے مانگ رہا ہے, تو دل ہر وقت اللہ تبارک و تعالیٰ کی طرف متوجہ ہے کسی نہ کسی صورت میں. تو یہ ہے وہ طریق جس کو کہا کہ طریق القلندر ہے, طریق سنما رہے قلندر سزدر بمن نمائے. کہ قلندر والا طریق یہ ہے کہ دیکھنے والے کو کوئی لمبا چوڑا عبادت کرتا ہوا نظر نہیں آ رہا, لیکن دل چونکہ اللہ تبارک و تعالیٰ کی طرف متوجہ ہے, اللہ تعالیٰ سے لگا ہوا ہے, کچھ نہ کچھ مانگ رہا ہے, تو یہ چیز جب مشق کرتا ہے آدمی, مشق کرتے 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 ایسی حالت آ جاتی ہے کہ پھر کوئی لمحہ اللہ تبارک و تعالیٰ کے ذکر قلبی سے خالی نہیں ہوتا, لیکن اس کے لیے مشق کرنی ہوتی ہے. جتنا یہ آسان ہے اور بظاہر اس میں کوئی لمبی چوڑی محنت خرچ نہیں ہوتی, نہ بہت زیادہ وقت لگتا ہے, لیکن اس کے لیے ضرورت ہوتی ہے مشق کرنے کی, عادت ڈالنے کی. کہنے میں آسان ہے لیکن عادت ڈالنے کی ضرورت پڑتی ہے, مشق کرنے کی ضرورت پڑتی ہے, جس کے لیے بار بار اپنے نفس کو متوجہ کرنا ہوتا ہے. لیکن جب یہ آدمی مشق کرتا ہے اور عادت ڈال لیتا ہے اور ڈالتا چلا جاتا ہے, تو ایک لمحہ ایک وقت ایسا آ جاتا ہے اللہ تعالیٰ کے فضل و کرم سے کہ کوئی لمحہ اللہ تبارک و تعالیٰ کے ذکر سے, کسی نہ کسی شکل کے ذکر سے خالی نہیں ہوتا. ہمارے حضرت نے ایک مرتبہ حضرت حکیم المقدس صلی اللہ تعالیٰ سرہ کا یہ ارشاد سنایا کہ حضرت فرماتے تھے کہ میں الحمدللہ اپنے جو مستشدین ہوتے ہیں ان کو خاص خاص باتیں بتانا بعض اوقات شیخ کا یہ تربیت کے لیے ہوتا ہے, ریاکاری مقصود نہیں ہوا کرتے. تو حضرت نے ایک مرتبہ فرمایا کہ اب تو کچھ ایسی حالت ہو گئی ہے کہ ہر وقت یوں لگتا ہے کہ یوں فرما رہے ہیں کہ یہ کر لو, اب یہ کر لو, اب یہ کر لو. یعنی اللہ تبارک و تعالیٰ کی طرف سے دھیان کبھی ہوتے 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 اب یہ نوبت آ گئی ہے کہ ایسا لگتا ہے کہ اللہ تعالیٰ اب یہ کر لو, اب یہ کر لو, اب یہ کر لو. یہ مشق سے اور مداولت سے اللہ تبارک و تعالیٰ کا وقرب حاصل ہو جاتا ہے. کیسی خوبصورت دعا فرمائی ہے نبی کریم صلی اللہ علیہ وسلم, اللهم اجعل لي عندك وليدا واجعل لي عندك زلفى وحسن مآب. اللهم اجعل لي عندك وليدا. ایسا لفظ استعمال فرما دیا ہے کہ ترجمہ کرنا بھی مشکل. فرمایا کہ اے اللہ میرا آپ کی بارگاہ میں عمل دخل عطا فرما دیا. یہ ترجمہ کر سکتے ہیں اس کو بلی جا کر کہ اللہ میرے لیے اپنی بارگاہ میں عمل دخل پیدا کر دیا. یعنی دیکھو جو کوئی بڑا آدمی ہوتا ہے, بادشاہ ہو, حاکم ہو, بزرگ ہو, تو کچھ اس کے لوگ ایسے ہوتے ہیں کہ جن کا اس کے بعد آنا جانا اتنی کثرت سے ہوتا ہے اور بے تکلفی اتنی ہو جاتی ہے, ان کا عمل دخل ایسا ہو جاتا ہے کہ وہ جب کوئی بات جا کر کہتے ہیں تو وہ رد نہیں ہوتا. سمجھے نا؟ تو یہ آدمی تو میرا بڑا خاص آدمی ہے, مقرب ہے, اس کی بات میں چڑھا نہیں سکتا. تو وجعل لی عندک ولیدا, اے اللہ میرا اپنی بارگاہ میں عمل دخل پیدا کر دیجئے کہ میں ہر وقت آپ کے پاس اتنی کثرت سے آتا جاتا رہوں, اتنی کثرت سے آتا جاتا رہوں کہ میں آپ کے ان مقرب بندوں میں شامل ہو جاؤں کہ جو آپ کے ساتھ عمل دخل رکھتے ہیں. وجعل لی عندک زلفا, اور میرے لیے اپنی بارگاہ میں قرب عطا فرما دیجئے. یہ دعا فرمائی نبی کریم صلی اللہ علیہ وسلم. یہ عمل دخل کیسے ہوتا ہے؟ یہ عمل دخل اسی طرح کہ ہر وقت جب تم جب اللہ تبارک و تعالیٰ سے کچھ نہ کچھ مانگ رہا ہے, کسی نہ کسی نعمت پر شکر ادا کر رہا ہے, کبھی اپنی معافی مانگ رہا ہے, تو بس رفتہ رفتہ وہ اللہ تبارک و تعالیٰ کے قریب ہوتا جاتا ہے, قریب ہوتا جاتا ہے یہاں تک کہ اس کا عمل دخل ہو جاتا ہے اس کی بارگاہ میں. اس کو تعبیر فرمایا وجعلنی عندک ولیدا. تو یہ چیز مت کرنے سے اور بار بار اپنے آپ کو متوجہ کرنے سے حاصل ہوتی ہے. حضرت فرماتے ہیں اللہ, میرے شیخ حضرت عارف رضی اللہ تعالیٰ سے ظہور نے فرمایا, یہ بات میں نے مجھے تھوڑا سا تردد ہو رہا ہے کہ اپنے والد ماجد رحمۃ اللہ سے سنی تھی یا حضرت عارف رضی اللہ تعالیٰ سے ظہور سے سنی, دونوں میں سے کسی ایک کی بات ہے. کہ میں ایک مرتبہ حضرت عمر مانا تھانی رحمۃ اللہ علیہ کے ساتھ جا رہا ہوں خانقاہ سے گھر. ویسے تو حضرت کا معمول یہ تھا کہ کسی کو خانقاہ سے گھر جاتے ہوئے ساتھ چلنے کی اجازت نہیں, سمجھے نا, اجازت نہیں. جب میں جو کچھ کرنا ہوں وہیں پر جب تک میں بیٹھا ہوں تب تک مجھ سے بات کر لو, لیکن جب خانقاہ سے گھر جاتے تو بس اکیلے بڑی وقت لاتے تھے. تو ان میں سے ایک مسئلہ یہ تھی کہ جو پیروں کا طریقہ ہوتا ہے نا کہ جب شیخ چل رہا ہے تو ایک لشکر اس کے ساتھ چل رہا ہے, سمجھے نا, یہ حضرت کو ناپسند. یہ اس قسم کی شان بنانا کہ یہ بڑے بزرگ جا رہے ہیں ان کے ساتھ لشکر جا رہا ہے, اور یہ کہا بھی کیا ہے کفا بالمرء سرا ان توقع عقبه, کہ انسان کے سر کے لیے یہ بات کافی ہے کہ اس کی ایڑیوں کے ساتھ ہر وقت کوئی نہ کوئی لگا ہوا ہو, سمجھے نا. جس کا مطلب یہ کہ یہ مقتدا ہے اور باقی لوگ جو ہیں ان کے تابے بن کے چل رہے ہیں. ارے حضرت فرماتے سے عام آدمی کی طرح رہو جیسے عام آدمی ہوتا ہے. پیغمبر جو ہے وہ بازاروں میں چلتے تھے, مال حاضر رسول یأکل الطعام وینسو فی الاسواق. خیر, تو حضرت کا معمول یہ تھا کہ عام طور سے لوگوں کو ساتھ چلنے کی حضرت اجازت نہیں ملتی, لیکن کسی مرحلے پر کسی خاص آدمی کو کسی خاص وجہ سے ساتھ لے لیا. تو اب مجھے یاد لے رہا کہ حضرت والد صاحب تھے یا حضرت عارف رضی اللہ تعالیٰ تھے, ان میں سے کسی کو ساتھ رکھ لیا کسی وجہ سے گھر جاتے ہوئے. तो चलते चलते एकदम से हजरत ने जेब से एक पर्चा निकाला और उस पर कुछ लिखा और फिर जेल में डाल दिया। मेरे ख्याल अगवाई साहब की बात है तो, और फिर पूछा कि भाई मौलवी साहब ये तुमने देखा क्या हुआ? तो अगवाई साहब ने पूछा अगर क्या होगा तो फरमा दें। तो फरमाया कि जो दिल के अंदर एक बात आई थी तो दिल का बोझ उठाकर कागज पर डाल दिया। क्या माना? कि कोई बात याद आई थी तो फला काम करना है या फला से कोई बात कहनी है, दिल में बात आई थी तो उसको उठाकर मैंने पर्चे पर लिखकर अपने जेब में डाल दिया। तो दिल के बोझ को कागज पर डाल दिया। और तो फरमाया के इसलिए कि दिल तो एक ही जात के लिए है, दिल तो एक ही जात के लिए है, इसके ऊपर जो और आवारी सारी होते रहते हैं उनसे जल्दी से जल्दी फरागत हासिल करनी चाहिए, जल्दी से जल्दी अपने आप को उससे पारित करना चाहिए। ये बात मैंने अब याद आ गया मुझे कि हजरत वाली साहब ने फरमाई थी और उसका शान नज़ूल भी याद आ गया। यानी ये बाग वाले साहब ने इस तरह फरमाई थी कि एक के जब आखिर दौर में हजरत वाले साहब रहमतुल्लाह साहेब फिराक थे तो वहीं बिस्तर पर रहते थे, खाना भी वहीं पर आ गया, वहीं तरमल फरमा लिया, तो बर्तन आ गए तो अब जल्दी से चाहते थे कि वापस चले जाए, जो कुछ सामान आ गया तो उसको जल्दी, जो काम आए तो जल्दी, कोई डाक का आखिर में जवाब मुझसे लिख पाया करते थे कि भाई कोई खत आया तो जवाब नहीं। तो हमसे लाहौबाजी घर में कभी देर हो गई, बर्तन उठाने में देर हो गई, या वो खत जो लिखने को कहा था उससे लिखने में कुछ ताखीर हो गई तो नाराज हो। तो एक मरतबा उसकी वजह बयान करो तो मैं जो तुमसे कहता हूँ कि जल्दी करो ये काम, हालांकि बारोका तुम सोचते हो गए कि अगर थोड़ी ताखिर हो जाए तो बजाय कोई हरज नजर नहीं आता, लेकिन फिर भी जल्दी करवाता हूँ। ये क्यों? ये इसलिए जल्दी करवाता हूँ कि जहन सारे हो जाए, दिल सारे हो जाए और फिर लगाते कि हजरत ने इस तरह किया था। और ये फरमाया था कि कल्ब के बोझ को कागज पर मुंतकिल कर लिया, क्योंकि दिल तो एक ही जात के लिए है, इसी के लिए बना है। उसमें अगर कोई दूसरा ख्याल आ रहा है या दूसरी फिक्र आ रही है तो उससे जल्द जल्द अपने आप को फारिग करना चाहिए। दिल तो अल्लाह ताला के लिए बना है। तो भाई जब आदमी मच करता है और एहतमाम के साथ करता है तो रफ्ता 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 अल्लाह तबारक व तआला उसके दिल को अपने लिए फारिग कर जाते हैं। ये दिल जो है उसी उसके लिए बन जाता है, अल्लाह ताला की तजल्ली का बन जाता है, अल्लाह तबारक व तआला की जल की तजल्ली उसके ऊपर काबिल होती है और फिर वो बात आ जाती है कि जाल लेकिन लगा वली का वह जाल लेकिन लगा जुल्फा वह हुस्नमा, अल्लाह तबारक व तआला की बारगाह में अमल दखल उसका पैदा होता है। तो ये है वो तरीका कलंदर कि न सही बहुत लंबी चौड़ी नमाजें नफलें, न सही बहुत लंबे चौड़े रोजे वगैरह, लेकिन अपने कल्ब को अल्लाह तबारक व तआला की तरफ मुतवज्जह करने की आदत डालते जाओ। इतना इतना मुतवज्जह करो कि कुछ न कुछ हर वक्त अल्लाह ताला से मांग रहे हो, या अल्लाह ताला का शुक्र अदा कर रहे हो, या अल्लाह ताला से पनाह मांग रहे हो, या सब्र की दरख्वास्त कर रहे हो। ये है हासिल इसका। और सिद्दीक अकबर रज़ी अल्लाह ताला अन्हु के बारे में जो फरमाया कि लम यब्दुलकुम बिकसरत सियाम व सला वलाकिन बिमा वकरा फी कल्बिही, तो उसका एक मतलब यह है कि अल्लाह तबारक व तआला ने हर वक्त कल्ब को मुतवज्जह फरमा दिया था। और कुछ बातें ऐसी होती हैं जो बाहरी होती हैं, जो कसम बातें जो मैंने कही तो कसमी है, आदमी अपने प्यार से हासिल कर सकता है। कुछ बाहरी होती है, अल्लाह ताला की तरफ से आता हो होती है तो दूसरे को तो जो कोई आदमी समझे कि अगर मैं ऐसा करने लगूं तो मैं भी फिर जैसे अकबर बन जाऊंगा, तो ये हमाकत है। कुछ वहाबी उमूर होते हैं वो अल्लाह तबारक व तआला की तरफ से इल्का होते हैं, वो उस मकाम तक तो हम पहुंच नहीं सकते। लेकिन ये पहला मतलब जो है ये ऐसा है जो हर मुसलमान हासिल कर सकता है। अल्लाह तबारक व तआला का फजल करम से रहमत से हम सबको अता फरमाए। अल्लाहु सल्लि अला सय्यिदिना व अला मुहम्मद व अला मुहम्मद कमा सल्लैता अला इब्राहीम व अला इब्राहीम इन्नक हमीदुल मजीद। ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكن من الخاسرين. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. يا أرحم الراحمين اغفر لنا وبرحمتك اغفر لنا تمام غلاهم وبعاتهم. يا الله هذه أعمال وأخلاق وإسلام فرما. يا الله هذه دراسة بسنة بتوفيق الله. يا الله هذه اتباع السنة بتوفيق الله فرما. يا الله يا رحمن يا رحيم يا كريم اغفر فضل وكرم تمام الحاضرين والحاضرات کو ان کے تمام جائز مقاصد میں کامیابی عطا فرما، سب کی پریشانیوں کو دور فرما، سب کی مشکلات کو آسان فرما. اللهم انا نسالك من خير ما سالك من عبدك ونبيك سيدنا محمد صلى الله عليه وسلم، ونعوذ بك من شر ما استعاذك من عبدك ونبيك سيدنا محمد صلى الله عليه وسلم. ربنا تقبل منا انك انت السميع العليم، وتب علينا انك انت التواب الرحيم. وصلى الله تعالى على خير خلقه سيدنا مولانا محمد وعلى اله واصحابه اجمعين. امين برحمتك يا رب. بھائی آگے اگلے دو اتوار تک ناغہ رہنے کا امکان ہے، کہیں سفر کرتے ہیں، اس کے بعد سب معلومات کر کے آئے.